مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی۔ ہمارے آج کے مذاکرے کا موضوع ہے پاکستان کی 18ویں ترمیم، جس پر پی ٹی آئی سرکار کے آنے کے بعد نئے سرے سے بحث چھڑ گئی ہے۔ اس پروگرام میں ہم چیف جسٹس ثاقب نثار کے کورٹ میں حالیہ مشاہدے سے شروع کریں گے کہ 18ویں ترمیم بغیر پارلیمانی بحث کے کس طرح پاس ہو گئی۔ اس سلسلے میں ہم گفتگو کریں گے کہ یہ معاملہ کس حد تک مرکز اور صوبوں کے درمیان کشیدگی کا باعث بن گیا ہے، اور اس موضوع پر آپ لوگوں کو بھی ہم سننا چاہیں گے۔ آپ جانتے ہیں ہمارے مفت کال کرنے کا نمبر ہے 0800-777-789، 0800-777-789۔ اس وقت ہم آئینی ماہر اور ہائی کورٹ کے سابق جج جسٹس غوث محمد کی طرف جاتے ہیں۔ ان کے ساتھ ہیں معاشیات کے ماہر ڈاکٹر رفیق چانڈیو۔ جسٹس غوث محمد، آپ سے ابتدا اس طرح سے کہ آپ جانتے ہیں کہ اس وقت یہ بحث چھڑ گئی ہے 18ویں ترمیم پر، 2010 میں یہ ترمیم پاس ہوئی تھی۔ آپ کے علم میں ہے کہ پاکستان پیپلز پارٹی اور پاکستان مسلم لیگ نون دونوں کے مفاد میں تھا کہ 18ویں ترمیم پاس ہو، کیونکہ اس سے پہلے جو صدر ہوا کرتے تھے وہ وزیر اعظم کو رخصت کر دیا کرتے تھے۔ اس وقت آپ کیا سمجھتے ہیں کہ جس طرح سے کہا جا رہا ہے اور سپریم کورٹ نے بھی اس معاملے کو اٹھایا ہے کہ یہ ترمیم بغیر کسی پارلیمانی بحث کے پاس ہوئی، چیف جسٹس کے ریمارکس کے حوالے سے آپ کچھ بتائیے۔
جی بہت بہت شکریہ، آپ نے مجھے یاد کیا۔ بات یہ ہے کہ دیکھیے، پروونشل اٹانمی کا ایشو جو ہے یہ ہمارے ساتھ ہی رہا ہے جب سے پاکستان وجود میں آیا ہے۔ سینٹرلائزیشن شروع سے تھا، لیکن بجائے اس کے کہ میں تاریخی پس منظر میں جاؤں، یہ تو آپ نے ارشاد فرمایا کہ دیکھیے، پاکستان پیپلز پارٹی کی جو گورنمنٹ تھی اور اس میں انہوں نے یہ امینڈمنٹ ایڈاپٹ کی تھی 1 اپریل 2010 میں، اور اس کا مقصد یہ تھا کہ یہ جو کانسٹیٹیوشن کا ڈسٹارشن ہوا ملٹری دور میں، ضیاء صاحب کے مرحوم کے اور مشرف کے دور کے، تاکہ اس کو ایک اپنا ایک ایسا کیا جائے جسے کہ صحیح معنی میں پارلیمنٹری سسٹم ہو، اور اس کے لیے یہ تمام ترامیم جو تھیں، یہ ربانی صاحب تھے اس میں بڑے روح رواں، اور تمام پارلیمانی پارٹیوں نے اس کو ایکسیپٹ کیا تھا۔ مسئلہ صرف یہ ہے کہ دیکھیے، کرنے کے بعد اس وقت جو گراؤنڈ ریئلٹی ہے، جس کے لیے کہ پروونسز خاص طور پر بلوچستان ہے، سندھ ہے، کے پی کے ہے، چلا چلا کے ان کے لیڈر یہ کہہ رہے ہیں کہ صاحب آپ ہمیں اس پہ عمل کیجئے، جو کچھ ہوا ہے اس کی روح کو دیکھتے ہوئے وسائل کا ایسا ڈسٹریبیوشن ہونا چاہیے کہ تاکہ وہ ایسا احساس محرومی دوبارہ نہ پیدا ہو۔ میں اس کی ایک مثال پیش کروں گا آپ کو کہ آرٹیکل 154 سب آرٹیکل 3 میں یہ ہے کہ صاحب کاؤنسل، اب دیکھیں نا، کامن انٹرسٹ بنائی گئی تھی اور کانسٹیٹیوشن میں ہے یہ، تو اس کی میٹنگ ہونی ہر کوارٹر میں چاہیے تھی، اب وہ نہیں ہو رہی ہے۔ اس کے لیے میں سمجھتا ہوں کہ مرکز کو سوچنا چاہیے کہ یہ بڑا ضروری ہے تاکہ اس میں بیٹھ کے اس مسائل کو حل کریں اس قسم کے۔ اسی طرح سے آئل اینڈ گیس کا جو اونرشپ ہے، ٹھیک ہے، اب اس پہ جناب میرے، میں سمجھتا ہوں کہ مرکز کو اس پر ریزرویشن ہے، ود دا ریزلٹ جیسے کے پی کی حکومت نے کہا ہمیں 50% چاہیے اس کا، اب اس کے لیے میرا خیال ہے مرکز تیار نہیں ہے۔ تو یہ وجہ ہے کہ ریسورسز کا جو صحیح استعمال نہیں ہو رہا، یا جو پروونشل اٹانومی دی گئی تھی ان کو، ہمارے پروونسز کو، وہ عملی طور پر کہیں نظر ایسی نہیں آ رہی کہ جس سے کہ ان صوبوں کو یا ان صوبے کے رہنے والوں کو کوئی اطمینان ہو کہ ہاں صاحب ہمارا بھی اس معاشی اصول میں، ترقی میں حصہ ہونا چاہیے، اس کے ہم حقدار ہیں۔ یہ ہے جس کی وجہ سے اس قدر، اور پھر دیکھیں ایشو ایک چھیڑ دیا ہے۔ پھر اب میں سپریم کورٹ کے، دیکھیے سپریم کورٹ کی ایک آبزرویشن ہے، ٹھیک ہے، تراکوں پر ہم اس کا احترام کرتے ہیں, لیکن یہ جسٹ فوڈ فار تھاٹ ہے. لیکن کسی پریزیڈینشل آرڈر سے یہ ایسے تو نہیں ہوا, باقاعدہ پارلیمنٹ نے اس کو وہ کیا, اس کو تمام پارٹیز نے مل کر. تو میں سمجھتا ہوں اس بحث کو دوبارہ نہیں چھیڑنا چاہیے, اس کو آگے بڑھانا چاہیے. اور جیسا کہ میں نے ایک آرٹیکل دو کا حوالہ دیا, چاہے وہ آرٹیکل 154 ہو یا 172 ہو, انٹرپریٹیشن ہے اس کی, تو ان پر عمل درآمد صحیح معنوں میں کرنا چاہیے تاکہ گاڑی آگے بڑھے. یہ ہے میری گزارش.
ہاں یہ بتائیے, ہم عن قریب اور بھی اس پر بات سنیں گے اور اس کی کچھ مخالفت کرنے والوں کو بھی سنیں گے, لیکن غوث صاحب آپ بتا سکتے ہیں کہ اس ترمیم کا قانونی ڈھانچے پر کیا اثر پڑا؟ کیا آپ کے خیال میں کورٹس کی فنکشننگ اس ترمیم کے بعد بہتر ہوئی یا ویسی رہی؟ کچھ سننے والوں کو بتائیے.
میں عرض کروں کہ دیکھیے, جو شکیں جو آرٹیکلز تھے کورٹ سے متعلق, ان میں بھی ترامیم ہوئی, بالکل ہوئی. لیکن دیکھیے بات یہ ہے کہ جو ہمارے ہاں کرپشن اتنا ہے سوسائٹی کے اندر, تو ٹھیک ہے صاحب, سپیریئر کورٹس میں عدالت عظمیٰ, عدالت عالیہ, چلو میں مان لیتا ہوں کہ امپروومنٹ ہو سکتی ہے, لیکن جو لوگوں کا تعلق ہوتا ہے وہ ہوتا ہے سبارڈینیٹ کورٹ سے, ماتحت عدالتوں سے. ماتحت عدالتوں میں ابھی بھی لوگ جو ہیں اتنے مایوس ہیں, وہ سمجھتے ہیں کہ انصاف نام کی کیا چیز ہے. یہ اس پر توجہ کی ضرورت ہے, وہاں کرپشن کو چیک کرنے کی ضرورت ہے, اور پھر باقاعدہ اس نظام کو سیٹ کرنے کی ضرورت ہے. میں سمجھتا ہوں ہمارے چیف جسٹس صاحب جو ہیں اس بات کا بھی اعادہ کر چکے ہیں کہ وہ اس بات سے سیٹسفائی نہیں ہے کہ جو ماتحت عدالتوں میں ہو رہا ہے.
اچھا
یہ ہے میری اس پر رائے.
اچھا آپ ہمارے ساتھ رہیں, اس وقت ہمیں بلوچستان یونیورسٹی کے سابق وائس چانسلر بریگیڈیئر آغا گل نے جوائن کیا ہے, اس کے بعد ہم ڈاکٹر رفیق چانڈیو کو بھی سنیں گے جو کہ معاشیات کے ماہر ہیں اور سندھ میں ہوتے ہیں. بریگیڈیئر آغا گل, ہم بات کر رہے ہیں 18ویں ترمیم کے بارے میں. جیسے کہ آپ جانتے ہیں کہ پی ٹی آئی سرکار کے دور میں اس پر بحث چھڑ گئی ہے, کہ بعض لوگوں کا خیال ہے کہ یہ بغیر بحث کے پارلیمان میں پاس ہو گئی تھی. آپ کیا سمجھتے ہیں کہ کیا اس کے سیاسی محرکات تھے, اور 18ویں ترمیم آپ کے خیال میں اس وقت صوبوں کے لیے اچھی ہے یا نہیں؟
بہت شکریہ جی. یہ جس وقت ترمیم پاس ہوئی یونینیمس, تو جو ہمارے جیسے لوگ ہیں جو سیاست کے میدان میں نہیں ہیں, سچی بات ہے ہم لوگوں کو بہت بڑا جھٹکا لگا. پرنسپلی اگر آپ دیکھیں, دنیا میں جو بھی ڈیموکریسی ہے اس کے اندر نیشنل کوہیژن, یعنی ملک یکجا ہونا اور اکٹھا رکھنا بہت ضروری ہوتا ہے. بیلنس آف پاور, چیکس اینڈ بیلنسز, آپ کے اپنے امریکن کانسٹیٹیوشن میں چیکس اینڈ بیلنسز اور بیلنس آف پاور ہے. اور پھر جہاں ملک میں لمیٹڈ ریسورسز ہوں, ان لمیٹڈ ریسورسز کو ہمیشہ کانسنٹریٹ کیا جاتا ہے, نہ کہ بکھیر دیا جاتا ہے. تو ہم تو اس وقت بھی کہتے تھے, جو تھوڑے بہت تھنکنگ لوگ تھے, کہ یہ 18th امینڈمنٹ جو ہے اس نے ملک کو فیڈریشن سے توڑ کے کانفیڈریشن میں کنورٹ کر دیا ہے. ہم بولتے رہے لیکن ہماری آواز سننے والا کوئی نہیں تھا. اب اگر پی ٹی آئی نے یہ کیا ہے, بہت اچھا کیا ہے. میں نے جج صاحبان کی بات بھی سنی, رضا روبانی صاحب جو بہت فخر سے کہتے ہیں کہ میں نے 18th امینڈمنٹ کی, انہوں نے ایجوکیشن جیسا سبجیکٹ پروونسز کو دے دیا. 28 کنکرنٹ سبجیکٹ تھے جو پروونسز کو دے دیے گئے. میں بلوچستان سے ہوں اور میں پڑھے لکھے لوگوں میں شمار ہوتا ہوں, اور مجھے پتا ہے کہ یہاں تعلیم کا کیا حال ہے. میں رہا ہوں ایجوکیشن میں, بہت بری حالت ہے. اور اس کو اٹھا کے پروونسز کو دے دیا گیا جن کے پاس کیپیسٹی نہیں ہے ایجوکیشن کو چلانے کی. پھر ایجوکیشن تو آپ کا فیوچر کا جوان تیار کرتا ہے, 15-20 سال آگے کی آپ سوچتے ہیں. تو ایجوکیشن مطلب چار ملک ہم نے بنا کے رکھ دیے, تو بہت بڑا ظلم ہوا تھا. میں امید کرتا ہوں کہ جج صاحبان اس کو دیکھیں گے, اور جو بھی سیاست سے بلند ہو کے دیکھے گا وہ صحیح فیصلہ کرے گا. سیاست آپ کو بس اپنی پارٹی کا ہی خیال رکھنے پر مجبور کرتی ہے, یہ سیاست ملک کو نہ تباہ کر دے.
اچھا جی, آپ ہمارے ساتھ رہیں اس لیے کہ ہم معاشیات کے ماہر ڈاکٹر رفیق چانڈیو کی طرف آتے ہیں. یہ پلاننگ اور ڈیولپمنٹ کے ساتھ منسلک ہیں, سندھ میں ہوتے ہیں. ڈاکٹر رفیق چانڈیو, آپ جانتے ہیں کہ 18ویں ترمیم کے بعد جو کنکرنٹ لسٹ ہے وہ ختم کر دیا گیا. اب یہ ایڈوکیشن, تعلیم, صحت وغیرہ, یہ صوبوں کو دیا گیا ہے. اور جیسے کہ آپ نے سنا بریگیڈیئر آغا گل کو کہ صوبوں میں نہ تو اتنے وسائل ہیں, نہ اتنے اختیارات ہیں, نہ وہ ڈھانچہ ہے کہ وہ تعلیم اور صحت کو ٹھیک سے اس پر عمل درآمد کر سکیں. آپ کیا کہنا چاہیں گے؟
میرا خیال ہے کہ یہ جو بات ہو رہی ہے کہ صوبوں کی کیپیسٹی کے حوالے سے, میں سب سے پہلے تو اس پہ ریسپونڈ کرنا چاہوں گا کہ یہ ایک مت تھی جو کہ اگین اینڈ اگین غلط ثابت ہوئی ہے کہ صوبے فیڈریشن سے زیادہ کیپیبل دیں, اور صوبے جو بھی ڈیولپمنٹ کے جو بھی پروجیکٹس ہیں اور جو بھی اپنے ڈپارٹمنٹس ہیں ان کو اچھی طرح سے چلا سکتے ہیں. یہ مت کریٹ کی گئی ہے. ہمیشہ صوبوں کے جو ریسورسز ہیں, جو ان کے کانسٹیٹیوشن رائٹس ہیں, ان کو کرٹیل کرنے کے لیے. دیکھیں, ایک بات اس میں واضح طور پہ ہے کہ آفٹر 18th امینڈمنٹ ایک چیز کیپ کی گئی ہے کہ جو بھی صوبوں کا شیئر ہے ان این ایف سی ایوارڈ, اس این ایف سی ایوارڈ کے شیئر سے کبھی بھی کسی بھی ٹائم میں کم نہیں ہو سکتا, زیادہ ہو سکتا ہے. یہ ایک ریسورس جو پول ہے اس کے لیے کیا گیا. اب آپ دیکھیں این ایف سی ایوارڈ میں جو چیزیں ہوئی ہیں ان میں صرف اور صرف سندھ حکومت کا جو ہے جو شیئر ہے, سندھ صوبے کا جو شیئر ہے, وہ جو ڈیولپمنٹ کا بجٹ تھا وہ 40 سے 50 بلین کا تھا پہلے, اس کے بعد اب جو ہے وہ 250 تک چلا گیا ہے اور ڈیولپمنٹ کی کافی چیزیں ہو رہی ہیں. اب آتے ہیں کہ جو کنکرنٹ لسٹ ہے, کنکرنٹ لسٹ کے جو ڈپارٹمنٹس ڈیوالو کیے گئے وہ ڈیوالو انفیکٹ لیٹر اسپرٹ میں نہیں کیے گئے. آپ ایجوکیشن تو کیا گیا لیکن ہائر ایجوکیشن نہیں کیا گیا, اور ہائر ایجوکیشن کے لیے آپ کو پتا ہے کہ بہت ساری چیزیں چلتی رہی ہیں. ان چیزوں میں یہ ہوا کہ آرگیومنٹ یہ یوز کیا گیا کہ ہائر ایجوکیشن جو ہے وہ کیونکہ صوبوں کی کیپیسٹی نہیں ہے. میں مجھے یہ اس سوال کا جواب دیں کہ آج جو ہائر ایجوکیشن کمیشن ہے, اس ہائر ایجوکیشن کمیشن کا آپ ایویلیوشن کر کے دیکھیں کیا وہ ہائر ایجوکیشن کمیشن صوبوں کے جو رورل ایریاز ہیں ان میں ہائر ایجوکیشن کو دینے میں کس حد تک کامیاب گئی ہے, تو جواب ہے کہ نہیں. اس نے صرف اور صرف جو ایلیٹ اور شہروں کے علاقوں میں جو بڑی بڑی یونیورسٹیاں ہیں جن میں ایلیٹ لوگ ہیں ان کو سپورٹ کیا ہے, لیکن رورل ایریاز میں, بلوچستان کے رورل ایریاز میں اور سندھ کے رورل ایریاز میں, پنجاب کے رورل ایریاز میں, ایون سدرن پنجاب میں دیکھیں اس میں ان کی ایک ناکامی نظر آتی ہے. تو یہ کیونکہ 18th امینڈمنٹ کی طرف سے جو ڈیوالو ہونے تھے وہ ڈیوالو نہ ہونے کا نتیجہ ہے. ہیلتھ کے جو بھی ہیں آپ پنجاب میں دیکھیں, پنجاب پروونس کے پروونشل ہیلتھ ڈپارٹمنٹ ہے, اٹس ڈوئنگ ویل, اینڈ آل ادر ڈپارٹمنٹس دے آر ڈوئنگ ویری ویل. یہ ایک مت کریٹ کی گئی تھی, اس مت کی کوئی بھی حقیقت نہیں ہے, اور صوبے میں سمجھتا ہوں کہ اپنے ڈپارٹمنٹس کو بہت اچھے طریقے سے اور ڈیولپمنٹ کا پورا پورٹ فولیو صوبوں کے پاس ہے. اس لیے یہ بہانے بازی نہ کی جائے کہ جو صوبے ہیں ان کی کیپیسٹی نہیں ہے. تو میں سمجھتا ہوں اس کی کوئی حقیقت نہیں ہے.
جی, آپ تینوں حضرات ہمارے ساتھ رہیں اس لیے کہ ہمیں کچھ کالز بھی آ رہی ہیں, ہم لوگوں کو بھی سننا چاہتے ہیں. لیکن میں آپ لوگوں کو یاد دلاؤں کہ آپ وائس آف امریکہ واشنگٹن سے مذاکرہ سن رہے ہیں, اور ہم بات کر رہے ہیں پاکستان کی 18ویں ترمیم کے بارے میں, جس پر پی ٹی آئی سرکار کے آنے کے بعد نئے سرے سے بحث شروع ہو گئی ہے. ہمارے ساتھ ہائی کورٹ کے سابق جج جسٹس غوث محمد ہیں, ڈاکٹر رفیق چانڈیو ہیں جو معاشیات کے ماہر ہیں, جبکہ بلوچستان یونیورسٹی میں سابق وائس چانسلر بریگیڈیئر آغا گل ہیں. اس وقت ایک چھوٹا سا بریک لیتے ہیں.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
اسلام آباد سے کال آئی ہے, ایاز کچھ کہنا چاہ رہے ہیں. جی جناب.
جی السلام علیکم میڈم, میں ایاز بات کر رہا ہوں اسلام آباد سے. بس میں یہ گزارش کرنا چاہوں گا اپنے سب پینلسٹ سے एक ही 18th अमेंडमेंट का मतलब हमें वी शुड बी कूलिंग आवरसेल्फ एंड आवर नेशन गॉड से एक हमें मतलब सच बोलना चाहिए कि ये 18th अमेंडमेंट के ऊपर अगर चीफ जस्टिस साहब ये फरमा रहे हैं कि ये उसमें पेश नहीं हुई पार्लियामेंट में या डिस्कस नहीं हुई तो बाकी 17th अमेंडमेंट और जितनी माशाल्लाह हमारे जो जितने मिलिट्री डिक्टेटर्स आते रहे हैं वो जितनी अमेंडमेंट करते रहे हैं वो कौन सी पार्लियामेंट से वो बैठ करवाते रहे हैं इसलिए ये ना करें हम पिक एंड चूज जो हमें सूट ना करती हो हम उसको बड़े कन्वीनियंटली कह दें कि जनाब ये पार्लियामेंट में नहीं है जो आई नहीं आई उनको भी फील करें ना तो इसके ऊपर भी कमेंट ले लीजिएगा सब पैनलिस्ट का
शुक्रिया आपके कॉल करने का जान मोहम्मद ने कॉल किया है क्वेटा से
जी
क्वेटा से जान मोहम्मद
अस्सलाम वालेकुम मैडम
वालेकुम सलाम
मैडम मैं ये अर्ज करना चाह रहा हूँ कि ये पिछले जो गवर्नमेंट थी हमारी इन्होंने काफी इस पे मेहनत की ये 18वीं तरमीम बड़े दिनों के बाद बड़ी मेहनत के बाद इन्होंने सुबह को कुछ इख्तियार मुंतकिल की अब इस दफा जब इलेक्शन हुआ तो खदशात यही थी हम लोगों की सारे लोगों ये पार्लियामेंट जो कि हमारे एजेंसियां और हमारा फौज लाना चाहती है और ये 18वीं तरमीम को बिलखसूस खत्म करनी चाहती है तो मैं ये कहता हूँ कि बराए मेहरबानी तमाम पाकिस्तान के अवाम से हमारी अपील है तमाम लोगों से अपील है कि बाबा ये सुबह को आप तो इतने दिनों के बाद इतने वक्त के बाद कुछ दे दिया अब उसको जो है ना ये लोग खत्म करना चाहते हैं और एक साजिश के तहत जो है ना उस पार्लियामेंट की जो फैसले थे पिछले पार्लियामेंट के वो ये लोग उनको क्रश करना चाहते हैं
अच्छा शुक्रिया ज़ैगम अब्बास इस्लामाबाद से कुछ कहना चाह रहे जी बताइए ज़ैगम अब्बास जी 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 बात कीजिए अच्छा उनकी कॉल ड्रॉप हो गई और लियाकतुल मुल्क दीर से
अस्सलाम वालेकुम नफीसा बीबी हमारी ये बड़ी बदकिस्मती है हेलो आवाज आ रही है
बिल्कुल आ रही है
हेलो
जी जी आपकी आवाज आ रही है बात कीजिए
अच्छा ये मैं ये बताऊं कि ये हमारी बड़ी बदकिस्मती है कि 1947 में हमें आजादी हुई आज 2019 है लेकिन हम कोई नेशनल पॉलिसी ना हेल्थ के हवाले से ना एजुकेशन के हवाले से सही दे सके हैं अब ये कंक्रीट टेस्ट की आपने बात की सूबाई खुद मुख्तारी की ये हमारा मुतालिबा था ताकि हमारी सूबाई हुकूमत जो है वो अपने लिए ऐसा निज़ाम तालीम मुरतब करे जो वहाँ की अपनी जबान में हो और जो मुल्क की कौमी नजरियात से हम आहंग हो और मार्केट ओरिएंटेड निसाब हो और ये जो 20-30 निसाबे और 20-30 किस्म की तबकाती निज़ाम तालीम है इसको ख़त्म करे और मेन स्ट्रीम एक निज़ाम तालीम एक जबान में या 2-3 जबान में वो भी पाई जाए बतौर जबान लेकिन एक जबान एक निसाब और एक निज़ाम दिया जाए ताकि मुल्क को ऐसे लोग मुहैया हो जो करप्ट ना हो जो अपने नजरियात से हम
ठीक है आपकी बात हमने सुन ली
तरक्की के रास्ते पर चला सके
हमें कॉल किया है शाह मोहम्मद मजारी ने राजनपुर से
जी जी मोहतरमा मेरा सवाल है जो बलूचिस्तान वाला तजिया कर रहा है वो कहता है हम उससे जुल्म किया गया डिक्टेटरों का जो फौजी थे उनका कानून आया दुरुस्त था जमहूरियत का कानून दुरुस्त नहीं है जो वजीर आजम के पास अख्तियार है
शुक्रिया आपके कॉल करने का दरवेश सिंह और उसके बाद हम अपने माहिरीन की तरफ आते हैं दरवेश सिंह हमें बहुत सारी कॉल्स आ रही हैं और हम जी इरशाद रावला कोट जी कहाँ से बोल रहे हैं अच्छा हुंजा से हैं दरवेश सिंह और इरशाद ने कॉल किया है एबटाबाद से बहरहाल हम अपने माहिरीन को वक्त देना चाहते हैं क्योंकि हमें फिर अगला पैनल भी लेना होगा इस वक्त हम चलते हैं लौटते हैं जस्टिस गौस मोहम्मद की तरफ जस्टिस गौस आपने सुना डॉक्टर रफीक ने जो बातें की उन्होंने ब्रिगेडियर आगा गुल के बरक्स ये कहा कि नॉन इम्प्लीमेंटेशन हुआ है यानी कि ये जो तालीम और सेहत के मैदान में जिस तरह से सूबों को इतलाक करना चाहिए था वो नहीं कर पाए हैं आप इस सोच से किस हद तक मुतफिक हैं
ये मैं समझता हूँ कि देखिए क्वेश्चन सवाल ये है क्या इस अमेंडमेंट को वाकई प्रैक्टिस में, इन प्रैक्टिस क्या इसने कोई वर्क किया है या करने दिया गया है, ये एक सवाल है। और मैं समझता हूँ कि ये इसका बिल्कुल स्ट्रेट आंसर ये है कि इससे कोई प्रैक्टिस में कोई फर्क नहीं पड़ा। नतीजतन जैसे कि मैंने शुरू में कहा था कि एक अमेंडमेंट आई है, आपने हेल्थ इश्यूज और एजुकेशन इश्यूज ठीक है आपने डिवॉल्व कर दिए प्रोविंसेस पर, तो खुदारा उनको वर्क करने दीजिए, उनको सपोर्ट कीजिए ताकि ग्राउंड रियलिटीज जो है वो डिफरेंट हो सके, लोगों को उसका उनके फायदों का फल मिल सके, उनको वो उसको अप्रिशिएट कर सकें। ये वजह है कि महज अमेंडमेंट कर देने से आइन में या उसको करने से तो नहीं होता, और फिर सियासी मफासात जो है हर कोई अपनी तरफ ले जा रहा है। भाई आप खुदा के वास्ते नेशनल इसको देखिए कि हमारे मुल्क के मफाद में क्या है, ये है मेरी गुजारिश।
अच्छा ब्रिगेडियर आगा गुल, आपने कॉलर्स को भी सुना, हमारे माहिरीन को भी सुना, आपकी राय नजर आती है कि अकलियत में है, आप अपने दिफा में क्या कहना चाहेंगे?
जी मुझे अपने दिफा में
ब्रिगेडियर आगा गुल को हम दोबारा डायल करते हैं। अच्छा डॉक्टर रफीक चांडियो आपकी तरफ आते हैं, आपने हमारे एक कॉलर का नुक्ता नज़र भी सुना कि निसाब तालीम जो है वो यकसा होना चाहिए तमाम सूबों में, अगर ये 18वीं तरमीम के बाद सूबों को ये अख्तियार दिया गया है तो एक पाकिस्तान की जो आइडियोलॉजी है या एक मुल्क का जो तस्वुर है, आपके ख्याल में ये किस हद तक बढ़ जाएगा?
मेरे ख्याल इससे कोई फर्क नहीं पड़ेगा पाकिस्तान की आइडियोलॉजी पे, क्योंकि पाकिस्तान की आइडियोलॉजी जो है उस पर एक तरह की तालीम जो है वो, क्योंकि पाकिस्तान एक फेडरेशन है, पाकिस्तान मुख्तलिफ अकवाम का एक फेडरेशन है, 1947 में मुख्तलिफ अकवाम ने जिनको उन्होंने सूबों में बांट दिया, जिनको सूबे कहा जाता है, वो मुख्तलिफ कौमें हैं जिन्होंने एक वॉलंटियर किस्म का फेडरेशन किया है, उनकी जबानें हैं, उनकी उनका कल्चर है, उनकी हिस्ट्री है, उनकी ज्योग्राफी है, उनका बहुत कुछ है। तो तालीम जो है इसका एक जैसा होना, क्योंकि हम एक ग्लोबल वर्ल्ड में रहते हैं, दुनिया के मुख्तलिफ तजर्बे हैं, मुख्तलिफ जिन पे इसकी कोई जरूरत नहीं है, हर एक प्रोविंस अपने हिसाब से अपने लिए बेहतर तौर पे समझ सकता है, कर सकता है। लेकिन मसला 18th अमेंडमेंट में जो है वो ये है कि 18th अमेंडमेंट के बाद क्या हो रहा है, 18th अमेंडमेंट एक जो है प्रोविंशियल ऑटोनॉमी की तरफ जा रही है कि ज्यादा से ज्यादा, मैं ये एज अ स्टूडेंट ऑफ इकोनॉमिक्स ये क्लेम करता हूं कि अगर 18th अमेंडमेंट के तहत सूबों को इख्तियारात बाकायदा तौर पे दिए जाएं तो पाकिस्तान में गुर्बत के खात्मे की तरफ एक सिग्निफिकेंट कदम उठाया जा सकता है। जब तक आप ये नहीं करेंगे पाकिस्तान में गुर्बत का खात्मा मुमकिन नहीं है, क्योंकि ये
डॉक्टर रफीक कथा कलामी होती है, लेकिन लेकिन ये बताएं आप, आपके इल्म में है कि इस वक्त कहा यह जा रहा है कि ये जो फेक अकाउंट्स का मामला है ये भी इसीलिए उभरा क्योंकि सूबाई हुकूमतों ने 18वीं तरमीम को गलत तरीके से इस्तेमाल करते हुए यहाँ से पैसे बाहर मुल्कों में भेजने शुरू कर दिए, इसके बारे में आप कुछ कहना चाहेंगे?
देखिए ये जो मनी लॉन्ड्रिंग का मसला है ये प्रोविंस के तो लॉज उस पर लागू होते नहीं है, इसलिए प्रोविंस पे ब्लेम करना तो है ही एक अजीब बात, क्योंकि ये फेडरल लॉज हैं और फेडरल लॉज जब तक वो आप लॉज में अमेंडमेंट भी करते हैं और इम्प्लीमेंटेशन मैकेनिज्म को भी ठीक करते हैं, ये फेल्योर तो फेडरेशन का है, इसमें प्रोविंसेस का कहीं भी कुछ भी नहीं है कि वो फेल्योर किसका काउंट होगा। ये मनी लॉन्ड्रिंग के जो लॉज हैं, जो इम्प्लीमेंटेशन है, जो मैकेनिज्म है, वो पूरे का पूरा उनका है, इसको उससे जोड़ना ये यही है कि एक तरह की वो मिथ है उसको अगेन क्रिएट करके और 18th अमेंडमेंट को नाकाम करेंगे। मैं नहीं मानता कि इसका 18वीं तरमीम से कोई ताल्लुक है या सूबों की जो वीकनेस है उससे कोई ताल्लुक है।
अच्छा जी ब्रिगेडियर आगा गुल, आपकी लाइन डिस्कनेक्ट हो गई थी, लेकिन जैसे कि मैंने आपको बताया कि आपकी जो सोच है वो अखलियती सोच लगती है, आप इसका किस तरह दिफा करते हैं?
ये जो भाई साहब बात कर रहे थे अभी मनी लॉन्ड्रिंग के बारे में, मैं टोटली इनसे इख्तलाफ करता हूँ। बलूचिस्तान में जब पब्लिक अकाउंट कमेटी ने जरदारी साहब के जमाने में कहा कि हम आके देखना चाहते हैं कि आप पैसे कहाँ खर्च कर रहे हैं, क्योंकि यहाँ भी मैसिव एम्बेजलमेंट हो रही थी, मैसिव, जो सिंध कर रहा है इससे कहीं ज्यादा थी। तो जो चीफ मिनिस्टर साहब थे और वो और उनके 63 MPs, उन्होंने कहा तुम्हारी जरूरत कैसे आई, हम इंडिपेंडेंट हैं, हम 18th Amendment हैं, तुम आके हमारे अकाउंट कैसे चेक कर सकते हो। तो ये कहना कि मनी लॉन्ड्रिंग हुई है फेडरल गवर्नमेंट की तरफ से, आई एम सॉरी, नहीं, प्रोविंस लेवल पे हुई है, किसी को आंसरेबल ही नहीं है। चीफ मिनिस्टर इस वक्त छोटा सा बादशाह बना हुआ है, प्राइम मिनिस्टर बादशाह बना हुआ है, इनको को हटा नहीं सकता, इनकी असेंबली को कोई नहीं हटा सकता। जब चीफ जस्टिस ऑफ पाकिस्तान ने 3 दफा कहा कि बलोचिस्तान की हुकूमत पे जो पार्लियामेंट है वो अपना हक खो बैठी है हुकूमत चलाने के लिए, क्योंकि बिल्कुल इनकॉम्पिटेंट है और करप्ट है टू द लिमिट, तो 64 MPs ने बैठ के 2 दफा वोट ऑफ कॉन्फिडेंस दिया चीफ मिनिस्टर को, क्योंकि चीफ मिनिस्टर हर साल को 24 करोड़ रुपया डेवलपमेंट का दे रहा था। ये तो वो खर्चे थे जो सामने। अब मैं एक और बात कहनी चाहता हूं जो किसी भाई ने नहीं कही, इनमें मेरे बुजुर्ग भी होंगे शायद कोई, वो है प्रोविंसेस के राइट्स जो दे दिए गए हैं। कल सिंध कहेगा गैस यहां से निकलती है मैं नहीं देता, पंजाब कहेगा गंदम मैं बनाता हूं मैं नहीं दूंगा, बलोचिस्तान और फ्रंटियर तो भूखे मर जाएंगे, गैस हमारे पास नहीं होगी, गंदम हमारे पास नहीं होगी। परसों इंडस वाले कहेंगे हमने दरिया का पानी नहीं देना। हम क्या कर रहे हैं, हम तो बड़ी जल्दी एक दूसरे की गर्दन पकड़ के लड़ रहे होंगे। लॉ एंड ऑर्डर कौन सा प्रोविंस है सिंध के समेत जो अपना लॉ एंड ऑर्डर खुद चला सकता है, क्यों नहीं चला सकते? वही रेंजर्स हैं, वही आर्मी है जो इस मुल्क से हैं, क्योंकि पॉलिटिक्स नहीं है रेंजर्स में और आर्मी में, पुलिस में पॉलिटिक्स है। आपको पता है जितनी पुलिस भर्ती की जाती है कौन भर्ती करता है और किस लिए भर्ती करते हैं? तो ये तो बड़ा सीरियस सब्जेक्ट है, इसको एनालिटिकली शिक बाय शिक देखना पड़ेगा कि इसका इम्पैक्ट क्या है। और गाइडिंग प्रिंसिपल सिर्फ 3 है। पहला प्रिंसिपल नेशनल इंटीग्रेशन, जो चीज नेशनल इंटीग्रेशन के खिलाफ है, 18 अमेंडमेंट है या जो भी है, उसको रिमूव कर देना चाहिए। हमारे बहुत लिमिटेड रिसोर्सेज हैं, कॉन्सेंट्रेट करें। तीसरी चीज बैलेंस ऑफ पावर, प्रेसिडेंट के पास इतनी पावर्स हों कि वो प्राइम मिनिस्टर को रिमूव कर सके, 58-2 भी होनी चाहिए। और इसी तरह प्रोविंस में गवर्नर के पास पावर्स हों कि वो असेंबली को सैक करके दोबारा लोगों के पास जाएं, दोबारा मैंडेट लेकर आएं। और
जी ब्रिगेडियर आगा गुल, डॉक्टर रफीक चांडियो कुछ जवाबन कहना चाह रहे हैं। जी जनाब,
जी जी
जी डॉक्टर रफीक।
तो ब्रिगेडियर साहब ने जो मेरी बात समझी है कि मैंने कहा कि फेडरेशन कर रही है, मैंने नहीं जनाब, फेडरेशन के लॉज लागू होते हैं, फेडरेशन की इंप्लीमेंटेशन है, ये फेलियर ऑफ फेडरेशन का है। नंबर 2 बात की आपने जहां पे पजीराई की कि रेंजर्स ने और उन्हें किया और अमन का मसला, तो मुझे एक सवाल का जवाब दें कि रेंजर्स ने 2014 और उसके बाद की है इंटरवेंशन, इससे पहले भी रेंजर्स थी, इससे पहले क्यों कराची में नहीं की गई, इसके पॉलिटिकल क्वेश्चंस हैं। और हमारे जो भी पॉलिटिकल गवर्नमेंट्स थी उनको इतना तो वीक रखा गया है, इतना तो उनको सप्रेस रखा गया है कि उनको उनको अपने उस मैकेनिज्म के थ्रू अपनी जो ग्रिप है लॉ एंड ऑर्डर की उसके लिए इनेबल करने के लिए चांस ही नहीं दिया गया है। और इस तरह से अगर चीजें चलती रही, और दूसरी बात जो आपने रिसोर्स की कही है बिल्कुल ठीक फरमा रहे हैं आप, अगर हम इस तरह से करते रहे तो देखे रिसोर्स की बात, आप जो पानी की बात हो रही है, सिंध सूबे के लोग जो है वो ये फील कर रहे हैं, जिस तरह से मोहम्मद डैम बनाने की कोशिश की जा रही है, सिंध के अवाम को एक थप्पड़ लगाया गया है इस पे कि आप जो भी करें करें हम बना देंगे। ये बहुत ही गलत चीज थी जो कि फेडरेशन को नहीं करनी चाहिए थी। प्रोविंस ऑफ सिंध, प्रोविंस ऑफ बलोचिस्तान और प्रोविंस सारे के सारे इस पे ऑन बोर्ड होने चाहिए। नवाज शरीफ और उनकी पार्टी का ये हमेशा मौकफ था कि डैम बनना चाहिए, लेकिन उन्होंने कहा जब तक सिंध का मौकफ नहीं होगा हम नहीं करेंगे, क्योंकि कंसेंसस नहीं है। दैट इज हाउ पॉलिटिकल पार्टीज बिहेव। लेकिन अगर जब ऑटोक्रेटिक गवर्नमेंट्स आती हैं तो फिर ऐसे होता है कि देखें इससे सिंध के पास आज जो पानी के मामले पे रिजर्वेशन हैं वो आप भी जानते हैं, सब जानते हैं, गैस के मामले पे। और आज देखें SR भी सिर्फ और सिर्फ सिंध गवर्नमेंट ने बनाई है, आज उनका टैक्स का सिस्टम जो है FBR अपने टैक्स के अहदाफ नहीं मीट कर रही है, सिंध गवर्नमेंट की जो SRBA है उसने 100 बिलियन से जो है सरपास कर लिया है। और एफिशिएंसी की बात अब किसकी कर रहे हैं, आए सिंध गवर्नमेंट की SRBA देख लें, आ जाए, ये फिगर्स पड़ी हुई है।
अच्छा,
ये जो मिथ क्रिएट की जा रही है ये बिल्कुल इनके कोई मानी नहीं है।
अच्छा, जस्टिस खौस मोहम्मद कुछ कहना चाहते हैं इस मोड़ पे? जी
मैं ये अर्ज करूँ की देखिये, आइन जो है ना हमारा, उसको अगर लॉ बना लिए जाते हैं लेकिन अनफॉर्चुनेटली उन पर अमल ऐसे नहीं होता जो कि उनकी स्पिरिट होती है, चाहे कोई भी आप लॉ ले लीजिए इस लिहाज से। अब देखिए आइन में आर्टिकल 154 मौजूद है, सब आर्टिकल 3, हर एक क्वार्टर में एक मैकेनिज्म मौजूद है, काउंसिल ऑफ कॉमन इंटरेस्ट, आप क्यों नहीं उसकी मीटिंग बुलाते हैं, उसमें तमाम वज़राए आला जो है जो होंगे वो पेश होंगे, उनमें तमाम इश्यूज सेटल होंगे, और जो प्रोविंशियल ऑटोनॉमी का जो कॉन्सेप्ट है कि साहब डिस्ट्रीब्यूशन ऑफ रिसोर्सेज का, उसके लिहाज से मुत्तफिका तौर पर चले। काउंसिल ऑफ कॉमन इंटरेस्ट की मीटिंग्स मैं बिला खौफ तर्दीद कह सकता हूँ कि जैसी चाहिए वैसे नहीं बुलाई जाती है, इससे क्या होता है फिर बदगुमानी पैदा होती है, ये मुझे अर्ज करना है।
जी एक मिनट रुकें, हमारे साथ ब्रिगेडियर आगा गुल, अगर जवाबन आप कुछ कहना चाहें।
साहब जो कह रहे हैं मैं बिल्कुल इनसे मुत्तफिक हूँ, काउंसिल ऑफ कॉमन इंटरेस्ट बहुत जरूरी है। मैं कुछ अर्सा वापडा में भी रहा हूँ 3.5 साल के करीब, और मैं चेयरमैन वापडा के साथ बदीन भी गया था, जीएम सैयद साहब को अल्लाह जन्नत दे, उनको कन्विंस करने की कोशिश की थी कि ये जो कालाबाग डैम बन रहा है ये आपके हकूक के खिलाफ नहीं है, आपके हकूक को बचाने के लिए। उन्होंने कहा मेरी डेड बॉडी पे नहीं बनेगा, कोई टेक्निकल चीज को वो सुनने को तैयार नहीं थे। फिर गए चारसदा में, वली खान साहब अल्लाह जन्नत दे वही फौत हो गए, उन्होंने कहा अच्छा एक शर्त पे बनाता हूँ कि इसका नाम पश्तूनख्वा रख दो। तो जनरल जुल्फकार ने कहा नाम पश्तूनख्वा रख दिया जा सकता है लेकिन हम तो डैम के लिए आपके पास आए हैं। बलोचिस्तान ने कहा जो सिंध और फ्रंटियर कहेगा हम वो करेंगे, यानी अपना जहन इस्तेमाल ही नहीं किया। पंजाब को सब कहते हैं कि पंजाब फायदा लेगा। मेरी बड़ी दरख्वास्त है, मोदबाना दरख्वास्त है जस्टिस साहब से भी बाकियों से भी, कि बजाय इमोशनली कहने के हम मेंबर नहीं बनने देंगे, हम काला बाग नहीं देंगे, खुदा के लिए जरा टेक्निकल चीजों को देखे। मैं 3.5 साल वापडा में रहा हूँ, घाट घाट का पानी पिया है, मेरा जाती कोई इंटरेस्ट नहीं है काला बाग डैम में, मुल्क के लिए मैं कह रहा हूँ। मैं तो रहता ही बलोचिस्तान में हूँ और मेरे पास 2 गज जमीन भी नहीं है कि मैं कहूँ मेरी जमीनों को पानी आएगा। सिंध हमें इतना ही प्यारा है जितना पंजाब या फ्रंटियर या बलोचिस्तान है, हमें तो पूरा मुल्क घर लगता है, एक सूबा घर नहीं लगता हमें। और ये 18 अमेंडमेंट सिर्फ ये 2 या 3 चीजों का नाम नहीं है मेरे मोहतरम जो पैनल वाले हैं, इसमें तो पूरी लाइन है, इसमें चेक्स एंड बैलेंसेस नहीं है। आप जब बहुत ज्यादा पावर लोगों को दे देते हैं तो बहुत ज्यादा पावर करप्ट करती है, उनको रोकने वाला कोई नहीं होता। ये बलोचिस्तान के अंदर अभी इन्होंने 2 बिलियन खत्म कर दिया एजुकेशन के फंड में से, मुझे पता है बलोचिस्तान की एजुकेशन की क्या हालत है। HSC जो था वो सबको स्टैंडर्ड्स देता था, पैरामीटर्स, अब इन्होंने पैरामीटर्स अपने बनने शुरू कर दिए हैं, इसलिए नहीं कि PhD का शौक है, इसलिए कि PhD बदबख्त 15,000 रुपया महीना तनख्वाह बढ़ा देती है। तो अब झूठी सच्ची PhD चल रही है, मुझे बड़ा दुख होता है उसको देखकर। फिर इन्होंने कहा मादरी जबान में आप पढ़ाएं, अब बात यह है बलोचिस्तान के अंदर को 18 तो लैंग्वेजेस हैं, बलोची के 9 डायलैक्ट्स हैं, बरावी के 6 डायलैक्ट्स हैं, पश्तो के 5 डायलैक्ट्स हैं, कौन सी जबान में पढ़ाएंगे। इसी तरह पश्तो जो फ्रंटियर की है, आप शुरू कर दें चित्राल से, हर 20 मील के बाद पश्तो का डायलैक्ट चेंज हो जाता है। बनू में जो बोलते हैं बनोची, वो मुझे समझ ही नहीं आती है क्या कह रहे हैं वो लोग। तो मेरी आपसे दरख्वास्त ये है कि ये ठीक है, अच्छी बात हमने कर ली, लेकिन हमने 18th Amendment का 15% या 10% भी नहीं डिस्कस किया। 18th Amendment इस मुल्क की तबाही का नुस्खा है, इस पूरे नुस्खे को पढ़ें, ठंडे दिल से सोचें। आज से 20, 30, 40 साल के बाद शायद आप 18th Amendment ले आएं, अभी हम तैयार नहीं हैं इसके लिए।
जी टोटली अनप्रिपेयर्ड। ब्रिगेडियर आगा गुल एक मिनट रुकें, क्योंकि इस वक्त हमें खैबर पख्तूनख्वा से ज्वाइन किया है लतीफ आफरीदी ने, आप जानते हैं सुप्रीम कोर्ट के वकील हैं। आफरीदी साहब, इस वक्त हम बहस कर रहे हैं 18वीं तरमीम पर, हमारे साथ साबिक हाई कोर्ट के जज गौस मोहम्मद हैं, मुआशियात के माहिर डॉक्टर रफीक चांडियो हैं, और बलूचिस्तान यूनिवर्सिटी के साबिक वाइस चांसलर ब्रिगेडियर आगा गुल हैं। بریگیڈیر آغا گل کا کہنا یہ ہے کہ اگر صوبوں کو بہت زیادہ اختیار دیا گیا تو یہ کرپٹ بھی ان کو کر سکتا ہے, اور بہت سارے صوبے جن کے ہاں معدنیات پیدا ہوتی ہیں, وسائل پیدا ہوتے ہیں, وہ ان کو دینے سے بھی انکار کر سکتے ہیں. 18ویں ترمیم پر آپ کی کیا رائے ہے؟
نفیسہ, بات یہ ہے کہ یہ محترم بریگیڈیئر صاحب جو کہ بہت محترم پوزیشن پر فائز ہیں, شاید ان کو بنگلہ دیش کا میں 90,000 فوجیوں کا وہ اسلحہ رکھنا اور ان کا برباد ہونا اور بنگلہ دیش میں تباہی مچانا, وہ کچھ بھی اس کو یاد نہیں ہے. تو اس کو ذہن میں لانا چاہیے کہ یہ جو صوبائی خود مختاری کا مسئلہ تھا اور یہ جو پاکستان بننے کے فوراً بعد سے چل رہا تھا بنگالیوں کے درمیان اور مغربی پنجاب کے درمیان اور یہاں کے چھوٹے صوبوں کے درمیان جو جھگڑے چل رہے تھے, یہ پارلیمنٹ میں تمام پارٹیوں نے, ان کے منتخب نمائندوں نے طویل بحث مباحثہ کرنے کے بعد پاکستان کی تاریخ کو مد نظر رکھتے ہوئے انہوں نے یہ فیصلہ کیا کہ یہ صوبے بھی پاکستان کے اندر ہیں, یہ کہیں خلا میں نہیں ہیں, کہیں سمندر میں نہیں ہیں, کہیں دوسرے براعظم میں نہیں ہیں, یہ بھی پاکستان کے صوبے ہیں. اگر ان کو اختیارات دیے جائیں تو یہ جو آج بلوچستان میں یہ بریگیڈیئر صاحب جہاں بیٹھے ہیں ان سے پوچھیں کہ خدا کو حاضر ناظر سمجھ کر کہیں کہ بلوچ کیا کر رہے ہیں, کیوں لڑ رہے ہیں, کیوں مر رہے ہیں, اور اس کے علاوہ سندھی وہ کیا کہہ رہے ہیں, اور آج ہمارے پختون کے ساتھ کیا ہوا باوجود 18ویں ترمیم کے. تو اس کو خدا را اس کو ذرا سوچنا چاہیے کہ یہ پاکستان کے 70-71 سال بعد یہ مسئلہ کافی حد تک حل ہوا اور چھوٹی قوموں کو, چھوٹے صوبوں کو اختیارات مل گئے, اور جو پاکستان کے اندر ہی ہیں وہ کوئی باہر نہیں ہے. یہی بیان ہمارے محترم باجوا صاحب نے دیا تھا کہ 18ویں ترمیم شیخ مجیب کے 6 نکات سے زیادہ خطرناک, اس لیے خطرناک ہے کہ فوجی جو عیاشیاں کر رہے ہیں, جو غلط کام کر رہے ہیں, جو روز روز مختلف قسم کے ایٹم بم بنا رہے ہیں, ایٹامک نیوکلیئر ہیڈ بنا رہے ہیں, پتہ نہیں کیا کیا بنا رہے ہیں, ان کو وہاں پیسہ نہیں مل رہا ہے. بھائی خدا را یہ پاکستان میں جو آباد لوگ ہیں ان کا ہے, ان کو اگر پیسہ ملتا ہے ان پہ لگتا ہے. ہاں آپ بالکل کہیں کہ کرپشن کو چیک کرو, آپ بالکل کہیں کہ غریبوں کی تعلیم کا بندوبست کرو, آپ بالکل کہیں کہ ہیلتھ کے لیے ٹھیک پیسہ کرو, لیکن یہ کہنا کہ یہ بربادی ہے اور یہ تباہی ہے, یہ وہی گیت ہے جو بنگلہ دیش کو تباہ, جو بنگال کو بنگلہ دیش بنانے کی ذمہ دار ہے, اور یہ وہی لوگ ہیں اور ان کا سوچ وہی ہے جنہوں نے گزشتہ 70 سال یہ مسئلہ.
آفریدی صاحب آپ ہمارے ساتھ رہیں, ہم کچھ کالرز بہت دیر سے ہولڈ پہ ہیں ان کو لیتے ہیں, آپ چاروں حضرات ہمارے ساتھ رہیں. افضل چکوال سے کچھ کہنا چاہ رہے ہیں.
السلام علیکم.
وعلیکم السلام.
محترمہ, میری ان پینلٹ سے یا یہ جو ابھی کہتے ہیں کہ 18ویں ترمیم نہیں ٹھیک تھی, تو اس وقت انہوں نے کورٹ میں یا کہیں اس کو چیلنج کیوں نہیں کیا؟ ایک بات. دوسری گزارش یہ ہے کہ تعلیمی نظام کی ایک بات ہے, تعلیمی نظام کیا ایک دیہات میں بیٹھے ہوئے بچے کو وہی تعلیم ملتی ہے یا اسلام آباد میں جو کہ گریڈ 16-17 سے اوپر جو صاحب رہے ہیں ان کے بچوں کو ایک جیسی ملتی ہے صحت؟ وہی ان کو ملتی ہے جو ایک جس بچے کو ایک ٹیکا بھی نہیں ملتا. کیا یہ اس ترمیم میں یا کسی نظام میں کوئی برابری کا نشان نظر آتا ہے؟ یہ پینلسٹ حضرات بھی بتا دیں اور یہ ماہرین بھی بتا دیں, صاحب کوئی بھی صوبہ, مہربانی.
مرید خان میاں والی سے کچھ کہنا چاہ رہے ہیں.
السلام علیکم جی.
وعلیکم السلام.
دوست خیال سے بات کر رہا ہوں جی, بریف خان عرض کر رہا ہوں. میری گزارش یہ ہے کہ یہ جو ہمارے ملک میں تعلیم کا نظام ہے, یہ جو ایک تو مدرسہ سسٹم ہے جو ہمیں نمازیں پڑھواتے ہیں, جنازے پڑھتے ہیں, ایک جو ہے وہ اردو میڈیم ہے جو کلرکی کرتے ہیں, اور انگلش میڈیم ہے جو ہم پر حکومت کرتے ہیں. تو یہ عرض کرنے کا مطلب یہ ہے کہ یکساں تعلیم نظام ہونا چاہیے. باقی ایک جو 1800 جو ہے وہ ایک منتخب وزیراعظم کو گھر بھیج دیا جاتا ہے, یہ بھی غلط ہے نا جناب.
اچھا.
اس لیے جو ہے نا یہ
ٹھیک 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 آپ کی بات سن لی ہم نے, شکریہ. اور شکریہ محسن وقار میاں والی سے کچھ کہنا چاہ رہے ہیں.
السلام علیکم.
جی جی وعلیکم السلام.
محسن وقار ہے. السلام علیکم, میرا نام محسن وقار ہے, میں میاں والی سے بات کر رہا ہوں.
جی جی,
یہ میرا آپ کے پینل لوگوں سے سوال ہے کہ ہمارے جو دیہات کے اندر تعلیم ہے, میرے جو والدین ہیں وہ ان پڑھ ہیں, اور جو بچے اسکول جاتے ہیں وہ جب گھر میں آتے ہیں تو انگلش جو لینگویج ہے اس کو صحیح پڑھ نہیں سکتے. تو ان سے میرا یہ سوال ہے کہ 18ویں آئین ترمیم میں جو صوبوں کو یہ اختیارات دیے گئے تھے کہ تعلیم کا جو محکمہ ہے وہ صوبوں کو دے دیں, صوبے اپنی مرضی سے اپنی تعلیمی پالیسیاں لاگو کرتے رہے, اگر یہ ایک ہی سسٹم میں کام کرتے تو یہ ایسا نظام نہیں ہوتا.
اچھا, ہنزا سے درویش سنگھ. وعلیکم السلام. وعلیکم السلام. جی جی آپ کو سن لیا ہم نے, آگے بڑھیں.
ہمارا جو تعلق ہے, لیکن یہ 18ویں ترمیم کے جو ہمارا مسئلہ ہے اس میں ہمارا جی بھی سب ذکر نہیں ہوتی ہے, کیا ہم پاکستانی نہیں ہیں, کیا مسئلہ ہے ہمارے جی بی کو رضانداز کیا جا رہا ہے, ابھی سپریم کورٹ میں ہوا ہے کیس, اس کے بارے میں ہمارا کچھ ذکر نہیں ہو رہی ہے, کیا اس کے بارے میں آگے جو ہمارے اینکر جو آپ کے ساتھ مہمان بیٹھے اس کے بارے میں, یا ہمارے جی بی کے بارے میں کوئی بات بھی نہیں ہو رہی ہے, کیا مسئلہ ہے؟
اچھا شکریہ. بریگیڈیئر آغا گل غالباً کچھ کہنا چاہتے ہیں اس موضوع پر, کیونکہ آپ نے لطیف آفریدی کو سنا. آپ جانتے ہیں کہ اس وقت جو مرکز اور صوبوں کے درمیان ٹینشن ہے وہ اس موضوع کو چھیڑتے ہی زیادہ بڑھ جاتا ہے. جواباً جو آفریدی صاحب نے کہا اس کے جواب میں آپ کیا کہنا چاہیں گے؟
آفریدی صاحب کے لیے میری یہی درخواست ہے کہ آپ نے بجائے 18 امینڈمنٹ پہ بات کرنے کے آپ نے آرمی بیشنگ شروع کر دی, فوج کو برا بھلا کہنا شروع کر دیا, بلوچ جو مارے جا رہے ہیں اپنے حق کے لیے لڑ رہے ہیں, ہم سوری بالکل بھی حق کے لیے نہیں لڑ رہے, اور اس پاکستان میں 32,000 فوجی تھے اور باقی سارے سویلینس تھے, 90,000 فوجی کبھی بھی وہاں نہیں تھے, اور اس پاکستان کیوں الگ ہوا اس کے لیے آپ کو ہسٹری میں جانا پڑے گا, جب تک ہسٹری کے بارے میں پورا علم نہ ہو آپ کو کامنٹ نہیں کرنا چاہیے. بلوچستان میں 73-74 میں جو انسرجنسی ہوئی تھی اس میں صرف خیر بخش مری اور تاولہ مینگل صاحب شامل تھے, پورا بلوچستان بلوچ براوی پورا من تھے. ابھی بھی جو ہوا ہے اس کے اندر تلویو ڈاکومینٹڈ ایویڈنس ہے, آپ ویب سائٹ پہ جائیں بلوچستان گورنمنٹ ان ایگزائل دیکھیں جو 2005-2000 میں تھا, اور PNAC پروجیکٹ فار نیو امریکن سینچری ویب سائٹ پہ جا کے دیکھیں تو آپ کو پتا چل جائے گا بلوچستان میں کیا ہو رہا تھا. ابھی بھی کندھار کے نیچے اور چمن سے 15 میل کے فاصلے پہ بلوچ براوی کیمپ ہیں جو رون اسٹیبلش کیے ہوئے ہیں, سی آئی اے ان کو سپورٹ کر رہے ہیں, اور وہ لوگ ہیں جو آ کے یہاں مارا ماری کرتے ہیں. عام بلوچ بےچارہ پرامن ہے, روٹی کے لیے لڑ رہا ہے, اور بلوچستان بہت بڑا علاقہ ہے, تقریباً آدھا پاکستان ہے, 43%. میں پورے بلوچستان میں پھرتا ہوں, کوئی فائرنگ نہیں ہے, کوئی کچھ نہیں ہے, میں پٹھان ہوں لیکن ہمارے دوست بلوچ بھی ہیں, براوی بھی ہیں, ہزارے بھی ہیں, امن ہیں. اکا دکا دھماکے کون کرتا ہے؟ جو بارڈر سے آگے کرتا ہے. یہ کہنا بلوچ اپنے حق کے لیے لڑ رہے ہیں, آئی ایم سوری, جتنے بلوچستان میں بلوچ ہیں اس سے 5 گنا زیادہ سندھ میں ہیں, زرداری صاحب بھی بلوچ ہیں, اس سے 8 گنا زیادہ پنجاب میں ہیں, سرگودا اوکاڑا جنرل لائن سے لے کے عربین سی تک بلوچ ہی بلوچ پھیلے ہوئے ہیں. یہ کیا بات کرتے ہیں بلوچستان میں بلوچ لڑ رہے ہیں؟
اچھا,
کوئی بلوچ نہیں لڑ رہے.
اچھا, ڈاکٹر رفیق چانڈیو, آپ ظاہر بحث کو فالو کر رہے ہیں, اور بنیادی طور پہ آپ کیا سمجھتے ہیں کہ 18ویں ترمیم کو ختم کرنا آپ کے خیال میں جو اس وقت فوج ہے کیا وہ اپنے خلاف اس کو تصور کرتی ہے؟
یہ دیکھیں, انفارچونیٹلی اس ریٹرک کو بجائے اس کے کہ ہم تعمیری بنیادوں پہ لیں, इसको मतलब है कि जो वो लोग जिनका एक मखसूस ओपिनियन है, जो कि जैसे ब्रिगेडियर साहब है हमारे दोस्त, वो बात कर रहे हैं, इसको इस तरह से ले रहे हैं, तो ये बड़ी अफसोसनाक बात है। 18वीं तरमीम का खत्म होना मेरा ख्याल है कि पाकिस्तान की हिस्ट्री में एक टर्निंग पॉइंट बन सकती है। इसका एक मकसद ये होगा कि एनी कॉन्स्टिट्यूशन रिफॉर्म्स जो हैं वो पाकिस्तान में नहीं लाए जा रहे हैं। जो मिथ है कि पाकिस्तान में जो सूबाई खुद मुख्तारी और सूबों की तरफ से जो भी चीजें करने के लिए चीजें हैं उनको सपोर्ट नहीं की जा रही है, ये कतन नहीं होनी चाहिए, क्योंकि सूबे हैं तो पाकिस्तान की फेडरेशन है। पाकिस्तान की फेडरेशन और सूबों का एक बहुत ही गहरा लिंक है और उसको वेल डिफाइंड होना चाहिए। उसको उसके जो पूरे के पूरे कॉन्स्टिट्यूशनल जो पैरामीटर्स हैं, जो कॉन्स्टिट्यूशनल रिफॉर्म्स हैं, वो बिल्कुल क्लियर होने चाहिए। ये आवाम के लिए होना चाहिए, लोगों के लिए होना चाहिए। जो इस वक्त बहस चल रही है उसमें फौज वर्सेस पॉलिटिकल सिस्टम, ये बहस में मैं नहीं समझता कि कोई प्रोडक्टिव है। इसमें पॉलिटिकल पार्टीज को लीड करना चाहिए, पॉलिटिकल पार्टीज को आगे लाना चाहिए और उनको ये मौका देना चाहिए कि वो डिफेंड करें। मेरा ख्याल है कि 18th अमेंडमेंट के तहत जो भी अभी डिपार्टमेंट्स डिवॉल्व नहीं हुए हैं, एक साजिश के तहत HEC को नहीं किया गया, उसको भी डिवॉल्व करना चाहिए। सूबे अपने तौर पे बहुत ही अच्छी अपनी जो सूबाई हायर एजुकेशन कमीशन है वो चला सकते हैं। मैं बहस करने के लिए तैयार हूँ, आप एक और प्रोग्राम कर ले सिर्फ HEC पर, HEC के फेल्यूर क्या है, HEC का क्या था, इस तरह दूसरे और जो भी चीजें हैं जो कि डिवॉल्व नहीं की गई इस प्रीटेक्स पे कि जी सूबों की तो कैपेसिटी नहीं है, ये बिल्कुल गलत चीज है। इसलिए मेरा मौकफ ये है कि 18th अमेंडमेंट शुड रिमेन देयर एंड शुड बी फॉलोड इन लेटर एंड स्प्रिट।
अच्छा जी, जस्टिस गौस मोहम्मद आप हमारे साथ हैं। अच्छा तो जैसे कि आपने सुना और ब्रिगेडियर आगा गुल ने कहा कि इस वक्त जो सूबों में करप्शन है, उन्होंने बलूचिस्तान की मिसाल दी कि वहाँ भी बेतहाशा पब्लिक अकाउंट्स जो हैं वो लूटे गए हैं, और लॉ एंड ऑर्डर तो आप जानते हैं कि वैसे भी सूबों के अख्तियार में नहीं रहा है, सूरत हाल कोई अच्छी नहीं रही है 18वीं तरमीम के इतलाक के बावजूद। आप क्या समझते हैं कि क्या 18वीं तरमीम ने बहुत ज़्यादा छोटे छोटे डिक्टेटर्स पैदा कर दिए मुख्तलिफ सूबों में, उसमें कोई सच नज़र आता है?
मैं ये अर्ज करूं, मैंने शुरू में ही कहा था तो एक बार फिर रिपीट किया था कि देखिए मसाइल का हल जो है इसी कॉन्स्टिट्यूशन में मैकेनिज्म मौजूद है, और उसकी एक मिसाल मैंने पेश की थी काउंसिल ऑफ कॉमन इंटरेस्ट की, कि जो बैठ के रिजॉल्व करें। तो इस तरह से जो करप्शन है वो तो तमाम सूबों में है, कोई उससे मुस्तस्ना नहीं है, कि जिस तरीके से पब्लिक अकाउंट्स का जो बेड़ा गर्क हुआ है, बेदर्दी से उनको लूटा गया, इस पर चेक होना चाहिए था। आपके ऑल जमहूरी हुकूमतें हैं तो उसका उसको फॉलो करें, उसको करें, ये तो नहीं है कि उसको पॉलिटिकल इशू बना के दें। अकाउंटेबिलिटी का जो है वो अक्रॉस द बोर्ड तमाम के खिलाफ होना चाहिए। मैं समझता हूँ कि फौज हो या हुकूमत हो वो एक पेज पर है और वो चाहते हैं, हमारा हर एक का फर्ज है बहसत पाकिस्तानी के कि इस फेडरेशन को मजबूत करें, मसाइल को हल करें, कॉन्स्टिट्यूशन में रह के करें, पार्लियामेंट्री गवर्नमेंट में रह के करें। और ये 18 देखिए लॉ बना के फौरन कहना इसको खत्म करो, आप उसको मौका तो दीजिए ताकि वो आगे उसके जो फवायद हैं वो सामने आए, ना कि शुरू से कह दें कि साहब अब हमने बनाया है लॉ, हम इसको स्क्रैप कर रहे हैं। मेरा ख्याल ये सही नहीं है। ये आफ्टर ऑल देखिए US का कॉन्स्टिट्यूशन है, कितनी अमेंडमेंट हुई है, लेकिन आज मोर देन 200 ईयर से वो काम कर रहा है, तमाम इंस्टीट्यूशन काम कर रहे हैं और बड़े मजबूत इंस्टीट्यूशन हैं। हमारे यहाँ फाउंडेशन जो है ना वो मजबूत नहीं होने दी जा रही अनफॉर्चुनेटली इन इंस्टीट्यूशन की, और फिर हमारे यहाँ लीडरशिप का भी फिकदान है अनफॉर्चुनेटली। क्या कायदे आजम हो या कायदे मिल्लत के बाद कौन से ऐसा लीडर आया है जिसने के हमारे यहाँ ये किया हो कि हाँ साहब आइन को चलने दो, आइन को तो धजीम उड़ा दी गई, सब कुछ हुआ, लेकिन अब जरा उसको खुदारा आगे बढ़ने दे ताकि एक आईनी उसके पैरामीटर्स में रह के और मुल्क जो है तरक्की कर सके, ये मेरी गुजारिश है।
जी जी आफरीदी साहब ये बताइए कि आप लोगों के सूबे का जो नाम है वो चेंज कर दिया गया, नॉर्थ वेस्ट फ्रंटियर प्रोविंस से खैबर पख्तूनख्वा किया गया, इससे वहाँ के अवाम के हद तक मुतमईन नजर आते हैं। दीगर जैसे कि आपने सुना ब्रिगेडियर आगा गुल को, उन्होंने बहुत सारी बातें जो आपने की उसकी तरदीद की, तो जवाबन आप क्या कहना चाहेंगे? जी आफरीदी, लतीफ आफरीदी।
हाँ, हम नाम की तब्दीली से बिल्कुल, हमारे आवाम बिल्कुल सेटिस्फाइड है, मुतमईन है। बात यह है कि पाकिस्तान की तारीख में मिसल से ज्यादा तो तारीख फौजी सरबराहों की और डिक्टेटर्स की तारीख है। उन्होंने आइन बिगाड़े, आइन बनाए, पता नहीं क्या क्या, जनरल अयूब को ले लें, फिर यहिया को ले लें, फिर जियाउल हक को ले लें, फिर परवेज मुशर्रफ को ले लें। आज भी प्रैक्टिकली फौजियों की हुकूमत है, क्योंकि कोई जो 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 बज़ाहिर सिविलियन हुकूमत या पहले थी या आज थे या उससे पहले थी, तो वो कोई हुकूमत पाकिस्तान में फौजियों के सपोर्ट के बगैर, फौजियों के मुदाखलत के बगैर वो न चल सकती है और न चलेगी मुस्तकबिल में भी अगर यही सिलसिला रहा। बात ये है कि जिस तरह से जज साहब ने फरमाया कि ये आईन एक सारी दुनिया में एक कॉन्स्टिट्यूशन है, बन जाता है, वो सारे कौम का, सारे तमाम उस जो फेडरेटिंग यूनिट्स हैं या अकवाम हैं या ट्राइब्स हैं या जो कोई भी है, उनका कंसेंसस हो जाता है एक आईन पे। उस आईन पे जब कंसेंसस हो जाता है तो उस कंसेंसस को पाकिस्तान में थ्रू आउट फौजी इसके जिम्मेदार है जिन्होंने इसको, उस कंसेंसस को नहीं बनने दिया। और ये भट्टो साहब अल्लाह को बख्शे, उन्होंने ये 1973 का आईन दिया, वरना अगर फौजी होते तो हमारा आईन नसीब ना होता। हमें आईन का, बुनियादी इंसानी हुकूक का, सूबाई हुकूक का, लैंग्वेजेस का, कौमियतों का, इन सब लोग ये हकीकतें हैं। आप बलोच, आप इनकार करें कि ये नहीं बलोच है, बरोही इतने भी छह लैंग्वेजेस है और पठानों की 10 लैंग्वेजेस है, ये वैसे फजूल, इनके इनके इनको पढ़ाए गए गलत 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 सबक है जो इनको पढ़ाया गया है। ऐसी कोई बात नहीं, पठानों का एक लैंग्वेज है, हम कोयटा की लैंग्वेज को समझते हैं, वो हमारी जुबान समझते हैं, बलोची बराही एक दूसरे की जुबान समझते हैं, वो एक ही बलोच खुद को कहते हैं। अब भाई आप हमें झगड़े खत्म करने की काजिर तो खत्म करना चाहिए, हमें मजीद झगड़े नहीं बनाने चाहिए। फेडरेशन का मतलब ये होता है कि ये वॉलंटरी यूनियन होता है, उसमें मर्जी के साथ लोग रहते हैं, अगर उसमें फौजी जबर आ जाए और फौज, हमारा फौज जो है, ख्वा वो जर्नैल हो या सिपाही हो, वो पंजाबियों की फौज है बुनियादी तौर पे, तो अगर वो वही सारे शॉर्ट स्टाल करें और सियासत में मुदाखलत करें, हर काम वो अपनी मर्जी के मुताबिक डाले, तो ये कौन सी जमहूरियत है, कौन सी कॉन्स्टिट्यूशनलिज्म है, और इससे ये मुल्क कैसे चलेगा? ये इस किस्म का जहर और इस किस्म का अमल जो है, ये इस मुल्क के लिए, जैसा उससे पहले दूसरे साहब ने कहा कि अगर 18वीं तरमीम को खत्म करने की साजिश और कोशिश की गई, तो मैं वार्न करता हूं कि पाकिस्तान के लिए बहुत बड़ा बदकिस्मती का दिन होगा, शायद पाकिस्तान पर ना होगा।
इसी पर हम इस प्रोग्राम को ख़त्म करते हैं। हमारे साथ थे सुप्रीम कोर्ट के वकील लतीफ आफरीदी, उनके साथ थे बलूचिस्तान यूनिवर्सिटी में साबिक वाइस चांसलर ब्रिगेडियर आगा गुल, उनके साथ थे मुआशियात के माहिर डॉक्टर रफीक चांडियो, और हमारे साथ थे हाई कोर्ट के साबिक जज जस्टिस गौस मोहम्मद। बहुत शुक्रिया और हमारी तरफ से खुदा हाफिज। इस प्रोग्राम के इंजीनियर थे पीटर हांडली, प्रोड्यूसर असफर इमाम। वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूं नफीसा हुद भाई, सुनने का शुक्रिया और खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
हमारा पहला जुगल बंदी 2001 में हुआ था। और सबसे बड़ी खास बात, आप समझो कि आप भारत रत्न के साथ बैठ रहे हो, मैं तो डर के मारे मर रही थी। जब मैं गाने बैठी तो उन्होंने कहा कि भूल जाओ कि तुम्हारे पास भारत रत्न उस्ताद बिस्मिल्लाह खान बैठे हुए हैं। उन्होंने साधना से उस जगह पे पहुंचे थे।
ये तो 10 मिनट में फुला देगा हाथ, लेकिन हम ये चाहते हैं, हमारी तबीयत है, जरा से पूर्वी धुन बजा दे।
मुझे क्या कहा था बताएं, तो मैं बहुत डर रही थी कि बाबा हमारा रिहर्सल नहीं हुआ, कुछ भी नहीं हुआ। तो उन्होंने कहा कि तुम देखो ये तुम गाते रहना और भूल जाओ कि मैं भारत रत्न बिस्मिल्लाह खान हूँ और तुम गाते जाओ, मैं पीछे पीछे हूँ, ये कौन कर सकते। और हम वहाँ पर बिस्मिल्लाह खान साहब और विलायत खान साहब की जुगलबंदी सुन रहे थे। विलायत खान साहब बजा रहे थे और बाबा आ रहे थे ऐसे दोनों मिलके आ रहे थे।
अब आप मुझे ये बताइए कि आप डॉक्टर हैं तो म्यूजिक में आपने डॉक्टरेट किया है, थोड़ा सा बताइए क्योंकि बहुत से सुनने वाले वाकिफ नहीं है। आठ जो है फॉर्मेट्स जो है उनको आपको उस पे एक तरह की मास्टरी करनी होती है, तो आपकी वो कौन सी थी, ठुमरी, ख्याल और गजल के अलावा बाकी पांच क्या थी?
मैं वहाँ गई थी स्वीडन में, तो वहाँ पर फोक पूरा वर्ल्ड फोक म्यूजिक फेस्टिवल हो रहा था, वहाँ मैं अचानक पहुंच गई। तो मैंने देखा सारे स्टूडेंट्स वहाँ मौजूद है, सारे सिंगर्स वर्ल्ड से वहाँ मौजूद है, तो मैं भी एकदम मैंने पैशनेटली वहाँ पहुंच गई और गाने लगी। और हमारे साथ बहुत खास थे, तो हमने हमारे जो इंडिया के एक साज है इतारा और खोल, तो इसमें मैंने एक बच्चे को बुला लिया वहाँ पर, उसका सुना और मैंने टेगोर की एक सॉन्ग को उसे मर्ज कर लिया, तो हारमोनियम से म्यूजिक हो गई। क्योंकि देखो म्यूजिक में इनका गाना था ना 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 दा 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 शुरू किया देख दे, मैंने यहाँ से शुरू किया अमर मोन जखन जगली नरे, अमर मोनेर मानुष एलो घरे मोन जखन जगली नरे। और इतना सुंदर हुआ, देखो रिदम भी एक है, मैं थोड़ा सा गाऊंगी।
हाँ प्लीज प्लीज। हम
दोनों लतयुरे सुरम लतयुरे सुरम लतयुरे सुरम हाथों में मेहंदी लगी मोरे बालम लतयुरे सुरम। और देखिए पता ही नहीं चलने दिया।
बात हो रही है उस्ताद बिस्मिल्लाह खान की, तो थोड़े मैंने कई जो आर्टिकल्स पढ़े और उनके बारे में डॉक्यूमेंट्रीज देखी, तो कुछ उनको बेकदरी उनकी शिकायत रही, जो उनकी वो कदर नहीं हुई जिसके वो मुस्तहिक थे, तो उसके क्या वजह थी इसकी?
और जब 2001 में मेरी गुरु महाशिमा की बागेश्वरी देवी जी गुजर गई, तो उनके फेवरेट प्लेयर थे भारत रत्न उस्ताद बिस्मिल्लाह खान। और इसके 6 महीना पहले मैं आपने अब्दुल उस्ताद अब्दुल करीम खान साहब का नाम सुना है, उनका जो दरगाह है मीरठ में है, वो उसके उर्स में मैं गाने गई थी। और हम वहाँ पर बिस्मिल्लाह खान साहब और विलायत खान साहब की जुगलबंदी सुन रहे थे। विलायत खान साहब बजा रहे थे और बाबा आ रहे थे ऐसे
दादा
जरा